قادر مطلق خدا باپ اور بیٹے اور روح القدس کا فضل اور اطمینان آپ کو ہمیشہ حاصل ہوتا رہے، آمین۔ آج ہم سیکھیں گے ایمان کا اقرار اور چال چلن۔ پہلی بات جو سیکھنے والی ہے کہ ہمارا کوئی کمال نہیں ہے کسی بھی بات میں، خدا ہمیں نجات کے لیے خود بلاتا ہے، خدا ہمیں مسیح میں شراکت کے لیے بلاتا ہے، خدا ہمیں ہمیشہ کی زندگی پانے کے لیے خود بلاتا ہے، اور خدا ہمیں جلال پانے کے لیے خود بلاتا ہے۔ پرانے عہد نامے میں بھی دیکھیے، استثناء میں 26 باب یہ بتاتا ہے کہ خدا نے کہا کہ میں تمہیں ممتاز بنانا چاہتا ہوں، سرفراز کرنا چاہتا ہوں، تمہارا نام اونچا کرنا چاہتا ہوں، تمہیں بڑی شہرت اور بڑی عظمت دینا چاہتا ہوں۔ خدا انیشیٹ کرتا ہے، وہ چاہتا ہے کہ ہم اس کے بیٹے میں شریک ہو جائیں، وہ ہم میں اور ہم اس میں قائم ہو جائیں، ہم ایک ہو جائیں اس کے بیٹے کے ساتھ۔ یہ خدا کی مرضی ہے۔ پہلا کرنتھیوں 1 9 آیت اور پترس کا پہلا خط ہے 5 آیت، یہ بھی بات کرتے ہیں کہ اس نے ہمیں بلایا ہے کس لیے؟ تاکہ ہم ہمیشہ کی زندگی پائیں، ہم اس کے بیٹے میں شریک ہو جائیں اور جلال بھی پائیں اس کے ساتھ۔ تو اس ایمان میں اور اس کے اقرار میں ہماری کوئی خوبی نہیں، نجات خدا کی طرف سے ہے، وہ ہمیں بلاتا ہے، اس کے فضل سے ہم اس قابل ہوتے ہیں کہ ہم ایمان لا سکے نجات کے لیے، مسیح میں ایک ہونے کے لیے، ہمیشہ کی زندگی کے لیے اور جلال پانے کے لیے۔ اور نجات کے لیے سچے دل سے ایمان لانا اور اس کا اقرار کرنا ضروری ہے۔ کئی لوگ ایک پہلو پہ غور کرتے ہیں، جی میں نے دل سے ایمان رکھا ہوا ہے، میرا ایمان ہے دل سے، لیکن ضروری ہے منہ سے زبان سے اس کا اقرار کرنا، پروفیشن آف فیتھ، پبلکلی اس کا اقرار کرنا، عوام میں لوگوں کے سامنے اس کا اقرار کرنا، خدا کے حضور اس کا اقرار کرنا ضروری ہے۔ ایمان دل سے لایا جاتا ہے، ایک ہی دل خدا نے دیا ہے تو سچے دل سے۔ وہ کہتا ہے پرستش بھی سچائی سے کرو، ایمان بھی سچائی سے لاؤ۔ دل سے ایمان لانا اور پھر اس کا اقرار کرنا، اس کا پروفیشن، اس کا ڈیکلریشن، پروکلمیشن، اس کا کنفیشن، یہ بڑا ضروری ہے۔ خدا چاہتا ہے کہ یہ کیا جائے۔ استثناء میں بھی وہ کہتا ہے اقرار کرنا، اور نئے عہد نامے میں تو جا بجا لکھا ہے کہ تم اس اقرار پر قائم رہو، اس کے لیے جان فشانی کرو، اس کے لیے پوری کوشش کرو، اس ایمان کے اقرار پر قائم رہنے کی۔ ایمان لانا دل سے اور اقرار منہ سے زبان سے کیا جانا ضروری ہے نجات پانے کے لیے۔ اگر آپ شرمائیں گے تو خداوند یسوع نے کہا جو آدمیوں کے سامنے میرا نام لینے سے شرمائے گا، میں بھی باپ کے سامنے اور فرشتوں کے سامنے اس کا نام نہیں لوں گا، میں بھی کہہ دوں گا کہ مجھے بھی شرم آتی ہے۔ سو شرمانا نہیں ہے اس کا اقرار کرنے سے۔ اگر آپ مسیحی ہیں، اگر آپ نے دل سے ایمان رکھا ہوا ہے خداوند پر، تو پھر اس کا اقرار ضروری ہے، منہ سے اس کا اقرار کرنا ضروری ہے۔ نجات کے لیے ایمان لانا دل سے اور اقرار منہ سے کیا جاتا ہے، رومیوں کے خط میں لکھا ہوا ہے، متی میں اور لوکا میں خداوند نے کہا میں ان سے شرما جاؤں گا، میں بھی ان کا نام نہیں لوں گا جو میرا نام نہیں لیں گے لوگوں کے سامنے۔ تو آپ کسی ہوٹل میں ہیں، ریسٹورنٹ میں ہیں، پبلک پلیس میں ہیں، اپنی مسیحی شناخت، کرسچن آئیڈینٹیٹی ہائیڈ نہ کریں، چھپا کے نہ رہیں، ظاہر کریں، بتائیں لوگوں کو۔ آپ ریسٹورنٹ میں ہیں، ہوٹل میں ہیں، آپ فوڈ کورٹ میں ہیں، کہیں کھانا کھا رہے ہیں، دعا کرو، اگر کوئی آپ کو اٹھا دے گا تو یہ اس کے نام کی وجہ سے ہوگا اور آپ کو اجر ملے گا اس کا۔ खुदावंत फरिश्तों के सामने और आसमान पर बाप के सामने कहेगा, इसने मेरा इकरार किया था और लोगों ने इससे नफरत की, मैं इसको अपनाता हूं, है बाप ये मेरा है। फरिश्तों के सामने कहेगा, कोई इसको हाथ ना लगाना क्योंकि ये मेरा है, कोई इसका रास्ता ना रोकना क्योंकि ये मेरा है। सो उसका इकरार करते हुए शर्माना नहीं है, इकरार करना जरूरी है, जो आज इन भाइयों ने किया हम भी करते हैं, हमने मिलकर इनके साथ किया, हर इबादत में हम करते हैं अपने ईमान का इकरार एक दूसरे के सामने खुदा के हजूर, और दुनिया सुन रही होती है हमें, हम इकरार करते हैं। खुदा का शुक्र हो कि वो फजल देता है कि हम ये इकरार कर सके। और ईमान का इकरार बपतिस्मा पाने से पहले भी होता है और बपतिस्मा पाने के बाद भी, जब हबशी हो जा, फिलिप्पुस को कहता है कि पानी भी है, अब कौन सी चीज रोकती है बपतिस्मा पाने से, तो उसने कहा, क्या तू खुदा के बेटे खुदावंद यीशु मसीह पर ईमान रखता है? उसने कहा, हां मैं उस पर ईमान लाता हूं। उसको बपतिस्मा दिया, यानी बपतिस्मा पाने से पहले इकरार जरूरी है। और फिर रसूलों के अमाल में ही दूसरा हमें हवाला मिलता है साउल के बारे में, जो कलीसिया को सताता था, मारता था, खुदावंद उस पर जाहिर हुआ, हननिया उसके पास भेजा गया और फिर उसको बपतिस्मा दिया गया। और ये कोई बहुत बड़ी कलीसियाई तकरीब नहीं थी, कलीसिया के सामने नहीं हुआ था। क्या हुआ उसके बाद? उसे ले जाया गया कहां? जरा देखिए रसूलों के अमाल में बाब नंबर 9 आयत नंबर 17 से 20 में, पहले हननिया उसको बपतिस्मा देता है, फिर उसे शागिर्दों की जमात में, ईमानदारों की जमात में, यानी कलीसिया में ले जाया जाता है और वो वहां यीशु के खुदा का बेटा होने की गवाही देता है, वो इकरार करता है अपने ईमान का कलीसिया में। सो बपतिस्मा पाने से पहले भी इकरार जरूरी है, बपतिस्मा इकरार की बुनियाद पे है। और फिर कलीसिया में जब लाया जाता है तो तब भी गवाही जरूरी है। और ईमान के इकरार के बाद उसके मुताबिक चाल चलन अपनाना भी बड़ा जरूरी है। खुदा का कलाम यह बताता है कि बपतिस्मे के अमल से हम क्या बनते हैं? मसीह में नए बन जाते हैं। वी बिकम द न्यू क्रिएशन इन क्राइस्ट। हम बपतिस्मे में खुदावंद यीशु के साथ उसकी मौत, उसके दफन और उसके जी उठने में शरीक होते हैं, और उसके सबब हमें नई जिंदगी, नई इंसानियत मिलती है, और उस नई जिंदगी में हमें नए तौर से जीना है, उस इकरार के मुताबिक जीना है, उस नई जिंदगी को उस इकरार के मुताबिक गुजारना है। और वो नई जिंदगी कैसी है? इस्तिस्ना बाब नंबर 26 की आयात में, 16 से 19 आयात में भी उसका जिक्र है, और तिमोथियस के नाम पहले खत के 6 बाब की 11वीं और 12वीं आयात भी बताती हैं कि हमें उस इकरार के बाद चाल चलन भी उस इकरार के मुताबिक रखना है। तो ये समझ लेना कि मैं ईमान ले आया, दिल से जुबान से इकरार कर लिया और बपतिस्मा पा लिया और बस, नहीं, ये फिनिशिंग पॉइंट नहीं है, ये तो एक कदम हम आगे बढ़े हैं। बपतिस्मा निजात नहीं देता, बल्कि खुदावंद यीशु मसीह निजात देता है, उसका खून हमें निजात देता, उसकी मौत के सबब हमें निजात मिली है। बपतिस्मा उस पर ईमान रखने के बाद उसकी फरमा बरदारी में पहला कदम है कि उसका हुक्म मानते हैं, ऐ यीशु मैं तुझे अपना निजात दहिंदा मानता हूं और तेरा हुक्म मानता हूं कि बपतिस्मा पाऊं, क्योंकि उसने हुक्म दिया कि सब कौमों को शागिर्द बनाओ और उन्हें बाप और बेटे रूह कुछ के नाम से बपतिस्मा दो। ये तो एक कदम है, अभी तो जिंदगी शुरू हुई है, नया चाल चलन, नया कंडक्ट, न्यू वे ऑफ लाइफ अपनाना है, और वो उस इकरार के मुताबिक होना चाहिए। ईमान के इकरार के बाद चाल चलन कैसा हो? خدا کے احکام کے مطابق ہو، خدا کے حکموں کے مطابق ہو. استثنا 26 باب کہتا ہے کہ تمہیں میں نے بلایا ہے، تمہیں میں نے اپنا بنایا ہے، تم میرے حکموں کو مانو، ویسی زندگی گزارو جیسی میں تمہیں بتاتا ہوں، جو حکم میں دیتا ہوں تم ویسے زندگی گزارو. اور تیموتھیوس کے نام خط میں بھی پولوس رسول یہی کہتے ہیں کہ تم اب ایک نئی زندگی جیو جو یسوع کے حکم کے مطابق ہے. 14 آیت میں پولوس رسول واضح کرتے ہیں، مسیح کے حکم کا ذکر کرتے ہیں، وہ حکم جو خدا کی طرف سے ملے ہیں، اس حکم کے مطابق، اس سیٹ آف کمانڈمنٹس کے مطابق، اس حکموں کے مجموعے کے مطابق ہمیں وہ چال چلن رکھنا ہے. اور وہ چال چلن کیسا ہونا چاہیے؟ ایمان کے اقرار کے بعد چال چلن راست بازی اور دینداری والا ہونا چاہیے، سیدھا چلنے والا. راست بازی کا مطلب ہے رائچیس، بالکل سیدھا چلنا، دایاں بایاں نہیں کرنا، سجیاں کھبیاں نہیں مارنیاں، پٹھیاں سدیاں نہیں کرنیاں. رائچیسنس، راست بازی، درست چلنا، سیدھا چلنا، پاکیزگی میں چلنا. اور دینداری ہے گاڈلینس، گاڈلی لائف، ایسا چال چلن جو خدا کی مرضی کے مطابق ہے. بالکل سادگی سے کہہ دوں تو جیسا خدا کا ہے ویسا جینا، ویسا چال چلن اپنانا جیسا خدا کا ہے، جو خدا نے بیان کیا ہے ویسا جینا ہے. تو یہ چال چلن، ایمان کے اقرار کے بعد جو چال چلن ہے، یہ راست بازی والا، پاکیزگی والا، گناہ سے دور رہنے والا، اور خدا کے جیسا ہو، خدا کی مرضی کے مطابق ہو، وہ جو خدا کو پسند ہے. اور ایمان کے اقرار کے بعد چال چلن محبت، صبر اور حلم والا ہو. محبت کس سے؟ خدا سے سب سے پہلے، کیونکہ یسوع نے کہا سب سے بڑا حکم ہی یہ ہے کہ تم خداوند اپنے خدا سے اپنے سارے دل، ساری جان، ساری طاقت اور ساری عقل سے محبت رکھ. اور دوسرا اس کی ماند یہ ہے کہ تو اپنے پڑوسی سے اپنی ماند محبت رکھ. محبت والا ہونا چاہیے چال چلن. اور خداوند یسوع نے کہا کہ تم سن چکے ہو کہ لوگ کیا کہتے تھے کہ دشمنوں سے عداوت رکھو، لیکن میں تم سے کہتا ہوں کہ اپنے دشمنوں سے بھی محبت رکھو اور ان کے لیے دعا کرو جو تمہیں ستاتے اور دکھ دیتے ہیں. سو ہمارا چال چلن اس ایمان کے اقرار کے بعد محبت والا ہونا چاہیے. آپسی محبت، ایمانداروں میں محبت، انسانوں کے ساتھ محبت، خدا کی مخلوقات کے ساتھ محبت، اور سب سے زیادہ خدا کے ساتھ محبت. اور صبر، برداشت. پولوس رسول لکھتے ہیں، پہلا تیموتھیوس 6 ہے اور 12 آیت، ایمان کی اچھی کشتی لڑ، صبر سے لڑتے رہنا ہے. اس سے پہلی آیت میں ہے کہ صبر سے چلو، اچھی کشتی لڑتے جانا ہے، کوشش کرتے جانا ہے، ایمان میں آگے بڑھنا ہے. یہ نہیں کرنا کہ بس ایمان لے آئے اور ہلکا سا ہم چل لیے، چلو ٹھیک ہے، کلیسیا میں شامل ہو گیا، شاعر بانی لے رہے ہیں، بپتسمہ پا لیا ہے اور بس ختم. نہیں، اچھی کشتی لڑنی ہے، کیونکہ ابلیس آپ پر حملہ آور ہوگا، کسی پہ نیند کا غلبہ ہوگا، کسی پہ دوستوں کا غلبہ ہوگا، کسی کے اوپر رشتہ داروں کا پریشر آئے گا، کہیں کام کا، ڈیوٹی کا پریشر آئے گا، کہیں شوق کا پریشر آئے گا، کہیں ٹی وی اور میڈیا کا پریشر آئے گا، لیکن ہم نے کشتی لڑتے جانا ہے، لڑتے جانا ہے. کیسے؟ صبر سے. ہم نے اتاولے نہیں ہونا، کالیا نہیں پہنا، اجلت میں نہیں آنا. ڈونٹ بی ہیسٹی، پیشنٹلی کنٹینیو دا فائٹ فار یور فیتھ. ایمان کے لیے کشتی لڑتے جانا ہے، صبر سے جینا ہے. حالات مشکل آئیں گے لیکن صبر سے جینا ہے. اور حلم والا ہونا چاہیے. اب یہ نہیں کہنا جی میں تو ایمان لے آیا، میں نے تو بپتسمہ پا لیا، میں تو شہربانی لیتا ہوں، میرے جیسا راست باز اب کون ہے؟ باقی سارے بے ایمان، باقی سارے غیر نجات یافتہ، میں ہی تو اکیلا اس دنیا میں دیندار ہوں، میں ہی تو اکیلا راست باز ہوں. नहीं, हम्बलनेस, ह्यूमिलिटी, मीकनेस, जेंटलनेस, अपने आप को छोटा बनाना है, हिल्म, आजजी, फरोतनी। खुदावन्द ने कहा जो अपने आप को बड़ा बनाएगा वो छोटा किया जाएगा। सो ईमान के इकरार के बाद जिंदगी सब्र वाली, मोहब्बत वाली और हिलम वाली होनी चाहिए। और ईमान के इकरार के बाद अपने चाल चलन से हमें खुदा और उसकी तालीम की ताजीम करनी चाहिए। खुदा पे कोई दाग ना आने दो, उसके हुक्मों पे कोई दाग ना आने दो। हमारे माँ बाप हमें समझाते हैं कि बेटा हमारी इज्जत पे कोई दाग ना लगाना, हमारे मुंह पे कोई कालक ना थोपना, हमारे लिए कोई शिकवा, गिला, उलामा दुनिया में से ना बनाना, हमारी इज्जत का ख्याल रखना। और बाइबल कहती है कि खुदावंद हमें बहुत शानदार जिंदगी देने जा रहा है, निजात, हमेशा की जिंदगी, अपने बेटे के साथ शराकत और उसके जलाल और बादशाही में भी शराकत देता है, इस जमीन पर भी हमें नामवर बनाता है और आसमान की बादशाही का वारिस बनाता है। तो वो हमसे तकाजा करता है कि ईमान के इकरार के बाद उस पर ऐसे कायम रहो और उसके मुताबिक ऐसी जिंदगी जियो कि जिससे खुदा और उसकी तालीम, उसके हुक्मों की इज्जत हो, लोग उसकी इज्जत करें, ये ना कहें कैसे अजीब लोग हैं, कैसा ईमान है इनका। ईमान का इकरार आज किया है, हम सब ने भी किया है आज ईमान का इकरार, मिलके किया है, उसके बाद जिंदगी ऐसी जियो कि खुदा की और उसकी, उसके हुक्मों की, उसकी तालीम की इज्जत हो, कोई दाग ना लगे उस पर, कोई उस पर इल्जाम ना लगाए कि तुम्हारा खुदामंद कैसा है और उसकी तालीम कैसी है कि किसी पर असर ही नहीं होता। हमारी जिंदगी ऐसी हो कि जिससे खुदा और उसके हुक्मों और उसकी तालीम की इज्जत हो, कोई बदनामी ना हो, कोई दाग ना लगे उस पर, कोई उसे बेइज्जत ना करे, कोई उस पर उंगली ना उठाए, कोई उस पर इल्जाम ना लगाए, बल्कि उसकी ताजीम हो।